कार्यक्रम सरोकार
नमस्कार आदरणीय श्रोता, कार्यक्रम सरकारमा यहाँलाई स्वागत छ। म कार्यक्रम प्रस्तुता माधव विद्रोही। रेडियो भिजन 91.6 मेगाहर्जको तरङ्गमा हामी कार्यक्रम सरोकारका साथ उपस्थित भएका छौँ। यो कार्यक्रम तपाईँ प्रत्येक बिहिबार बेलुकी 7:15 बजे सुन्न सक्नुहुनेछ। यस कार्यक्रम अन्तर्गत हामी समाजले सरोकार राखेका सबै विषयलाई समेट्ने प्रयत्न गर्नेछौँ। मानव जीवनसँग सरोकार राख्ने हरेक क्षेत्र हाम्रो कार्यक्रमको विषयवस्तु हुनेछन्। रेडियो भिजन 91.6 मेगाहर्जको कार्यक्रम सरकारमा आज हामीसँग कुराकानी गर्न अन्तर्राष्ट्रिय कार्यालय झापा मेचीका प्रमुख कृष्णचन्द्र काफ्ले हुनुहुन्छ। सरकारले यस वर्ष करमा के कस्ता नीतिहरू ल्याएको छ, यिनै विषयमा आज हामी उहाँसँग कुराकानी गर्नेछौँ। केन्द्र सर नमस्कार, कार्यक्रमलाई स्वागत छ।
धन्यवाद, नमस्कार।
यस आर्थिक वर्षमा करका नीतिहरू के परिवर्तन भयो?
कर त यो प्रत्येक आर्थिक ऐनबाट प्रत्येक वर्ष चाहिँ करका पोलिसीहरू चेन्ज हुने गर्छन्। यसमा यो वर्ष पनि अब परिवर्तनका सेक्टरहरू अलिक फरक फरक छन्। तथापि हामीले जनमानसलाई तुरन्त चाहिँ थाहा पाउने या जान्नुपर्ने अवस्थाका विषयहरू चाहिँ अब कपडाहरूमा भ्याट लाग्दैन थियो पहिले, अहिले लाग्ने भएको छ। प्याज ल आलु र प्याजमा अघिल्लो वर्ष भ्याट लागेको अवस्था थियो भने अहिले पर्दैन। यिनै यस्तै यस्तै चाहिँ अलिक केही परिवर्तनहरू भएको छन्। ती समग्रमा चाहिँ त्यो आर्थिक ऐनमा सँगै समेटेको विषय हुन्छ, त्यहाँबाट पनि जानकारी प्राप्त गर्न सकिन्छ।
जस्तो कर चाहिँ के शीर्षकमा कर लिइन्छ सर?
कर लाग्ने त अब आय आर्जन गर्ने विषय चाहिँ अब आय आर्जन जुनसुकै किसिमले आय आर्जन गर्दाखेरि कर लाग्छ। त्यसमा अहिले मूलत हामीले जान्नुपर्ने बुझ्नुपर्ने र बुझिरहेको कुराहरू चाहिँ अब आयकर, मूल्य अवधि कर, अन्त शुल्क जस्ता कर चाहिँ यी प्रमुख रूपमा रहिआएका छन्।
त्यो चाहिँ हाम्रो अन्तर्राष्ट्रिय कार्यालयले हेर्ने
सरकारले प्रशासन गर्ने करहरू मध्येका हुन्।
अनि यो ब्याज करहरू बाल करहरू चाहिँ
ब्याज कर बाल कर पनि यी अन्तर्राष्ट्रिय कार्यालयले नै हेर्छ, प्रशासन गर्छ। त्यो आन्तरिक यो समग्रमा चाहिँ आयकर अन्तर्गत नै त्यसलाई चाहिँ क्याटेगोराइज गरेर ग्रुपिङ गरेको हुनाले यसलाई छुट्टै अहिले मैले यसलाई भनिनँ। आयकर अन्तर्गत नै ब्याज कर र अन्य चाहिँ अब बाल कर पनि त्यही अन्तर्गत नै आउने हुनाले छुट्याउनु त शीर्षक छुट्याएकै हुन्छ। तथापि आयकर अन्तर्गत नै यसलाई बुझिने हुँदाखेरि त्यस कारण समग्रमा आयकरकै कुरा गरेँ मैले अघि। र यही नै तीन किसिमका प्रमुख करको प्रशासन चाहिँ अन्तर्राष्ट्रिय कार्य।
जस्तो सरकारले चाहिँ शिक्षाको क्षेत्रमा पनि कर लिने गरेका थियो, अहिले त्यो कतिको बढेको छ? त्यो कर तिर्ने शिक्षा क्षेत्र अनुष्ठानहरू प्रतिष्ठानहरू चाहिँ कति बढ्या?
शिक्षा क्षेत्रलाई चाहिँ पहिले चाहिँ शिक्षा सेवा शुल्क भनेर छुट्टै कर लगाएको थियो, अहिले त्यो अवस्था छैन। अहिले समग्रमा चाहिँ त्यही आयकर नै अन्तर्गतै ल्याइएको छ, आयकर चाहिँ दाखिला गर्नुपर्छ। त्यसको छुट्टै कर चाहिँ अहिले हटिसकेको अवस्था,
त्यसैले समेट
त्यसैले समेट्छ।
अच्छा, यो करको दायरा बढाउने सम्बन्धमा चाहिँ के योजना छ?
करको दायरा बढाउने सम्बन्धमा अब आर्थिक ऐनले पनि धेरै विषयहरू समेटेको छ, विभिन्न प्रावधान, अहिले सेवा सुविधाको पनि अब गत आर्थिक ऐनले चाहिँ सेवा सुविधा छुट सुविधाहरूको चाहिँ प्रावधान ल्याएको छ। यो दायरा बढाउनको लागि एउटा उपयोगी माध्यम पनि हो। र अब यसले चाहिँ विभिन्न पहिले दर्ता भएर नभई कारोबार सञ्चालन गरेका या दर्ता भएर विवरण पेश नगरी बसेका मुहकर आयकर तर्फकै को विषयमा चाहिँ अब अलिक केही छुट सुविधा दिएर तिनीहरूलाई त्यस्ता करदाताहरूलाई चाहिँ करको दायरामा आउनलाई एउटा आह्वान नै गरेको छ। र यसको उपयोग मार्फत चाहिँ करदाताहरू धेरै दायरामा आउँछन् भन्ने हाम्रो विश्वास पनि हो। र अन्तर्राष्ट्रिय कार्यालय भद्रपुरले चाहिँ यो विषयलाई अलिक महत्त्वको साथ अगाडि बढाएर अहिले विभिन्न ठाउँमा अन्तर्क्रिया कार्यक्रम उद्योगवाणी सङ्घहरू सरकारवाला निकायहरूसँग अन्तर्क्रिया कार्यक्रम गर्दै यो सूचना प्रवाह गर्दै गरेको अवस्था हो। र यसको माध्यमबाट र करदाता जो त्यसरी चाहिँ को ट्याक्समा दर्ता नभइकन बसेका करदाताहरू विवरण नदी बसेका करदाताहरू पनि ठुलो एउटा राहत हुने, अहिले ब्याज शुल्क र ब्याजमा चाहिँ ठुलो राहत हुने हुनाले ती करदातालाई पनि फाइदा हुने र करको दायरा पनि आइने हुनाले हामीले यसलाई चाहिँ बढी फोकस गरेर अहिले साउनदेखि चाहिँ धेरै ठाउँमा चाहिँ अन्तर्क्रियामै फोकस भएर अहिले त्यस्ता काम गरिरहेछौँ। र यी सुविधाहरूले त्यस्ता करदातालाई दायरामा आउन चाहिँ ठुलो मद्दत पुग्ने हाम्रो विश्वास पनि छ। र यहाँहरूकै अब यस जस्तो सञ्चार माध्यमबाट पनि यस्ता कुराहरू चाहिँ जनमानसमा पुग्यो भने अझ बढी जनता सुसूचित हुने, करदाता र नेटमा आउने अवस्था हुने हुनाले यहाँहरूको पनि सहयोगको अपेक्षा चाहिँ आन्तरिक राज्य सरकारले लिएको छ। यसले गर्दा दायरा बढ्ने अपेक्षा गरिएको छ।
यो गत वर्षको तुलनामा यस वर्ष चाहिँ तपाईँहरूको टार्गेट मिट भयो?
गत वर्षको तुलनामा भन्नाले अब अहिले सरकारले तोकेको जुन टार्गेट छ त्यो अधिकांश कार्यालयहरूले चाहिँ मिट गर्न सकेको अवस्था होइन। र हाम्रो कार्यालयले पनि गत अबमा 3,79,00,000,000 जम्मा चाहिँ लक्ष्य तोकिएको थियो, त्यसमा 3,21,00,000,000 मात्र सङ्कलन हुन सक्यो। त्यो भनेको तपाईँ 84% हारारी मोटामोटी 85%को लक्ष्य मात्रै हासिल हुन सक्यो। तर गत वर्षको तुलनामा चाहिँ भन्दा अहिले यस अबमा चाहिँ झन्डै 20,00,000,000 चाहिँ राजस्व प्लस हुन गएको छ, बढी हुन गएकोले 6% ग्रोथ चाहिँ अहिले देखिया छ। यो अहिलेको सिनेरीमा यसलाई अब राम्रै नै मान्नुपर्छ। त्यसमा अब समग्रमा 3,21,00,000,000 जुन सङ्कलन भएको थियो त्यसमा आयकरमा झन्डै 48%को योगदान छ। त्यस्तै अब मैले अघि यहाँलाई निवेदन गरिसकेँ, म के अरे बालकर र ब्याजकरमा न्यून योगदान छ, तथापि त्यो आयकर शीर्षक अन्तर्गत नै हामीले चाहिँ गणना गर्ने गर्छौँ। त्यसमा चाहिँ यसको पोटेन्सियलिटी पनि कम भएको हुनाले अहिले के अरे भनौँ न अब सहकारी संस्थाहरूमा आएका समस्याहरू, यता कतिपय सहकारी बन्द पनि छन्, त्यो कारणले गर्दा ब्याज करमा प्रति उल्लेख्य प्रगति हुन सकेन। बालकर पनि प्रमुख त स्थानीय तहमा चाहिँ डाइभर्ट भइसकेको अवस्थामा बालकरको पनि उल्लेख्य योगदान छैन रहेन। र मुहकतर्फ चाहिँ हाम्रो झन्डै 35%को हारारीमा चाहिँ सङ्कलन हुन सक्यो। तर अन्तशुल्कतर्फ कुरा गर्ने हुँदा चाहिँ अन्तशुल्कमा चाहिँ गत आवाको भन्दा पनि कम कलेक्सन हुन गयो। अब यसको कारणमा चाहिँ के रह्यो भने अब अन्तशुल्क योगदान गर्ने भनेको अब ठुलो योगदान गर्ने निकाय भनेको हाम्रो मदिरा उद्योग हो। मदिरा उद्योग यहाँ 2 मदिरा उद्योग दर्ता रहेका तर हालसम्म बन्द अवस्थामा रहेका भनेको हुनाले अब टार्गेट सेट हुँदा त त्यो मदिरा उद्योगलाई पनि ध्यान दिएर टार्गेट सेट भएको हुन्छ र त्यसबाट चाहिँ उत्पादन नभएको र ट्याक्स कन्ट्रिब्युसन नभएको हुनाले त्यसबाट चाहिँ खासै योगदान हुन सकेन। र बाँकी जुस उद्योगहरू केही तिनीहरूबाट चाहिँ प्राप्त रकमले पनि गर्दा केही हदसम्म टार्गेटको नियर आए पनि तपाईँको पोहोरको जतिको चाहिँ सङ्कलन हुन सकेन। यसमा चाहिँ भन्नाले अब समग्रमा हाम्रो प्रगति सन्तोषप्रद नै रहेको चाहिँ हामीले मानेछौँ।
तर तपाईँ आफैले चाहिँ चित्त बुझाउनु भएको छ?
चित्त बुझ्ने त कुरो भएन, राज्यले सेट गरेको टार्गेट र हामीले जुन मेहनत र या कोसिस गरेका थियौँ त्यो अनुसारको त हामी सन्तुष्ट छैनौँ। तथापि अहिले मार्केटको सिनेरियो, आर्थिक शिथिलता जुन बजारमा देखिया छ त्यसको तुलनामा चाहिँ यो त्यति निराश हुनुपर्ने अवस्थाको सङ्कलन चाहिँ होइन।
तर अहिले जुन खालको बजार चाहिँ सुस्त गतिमा छ, बजारको गतिविधि छ, फेरि झापाको बजार धेरै चाहिँ सीमा क्षेत्रसँग जोडिएका छन्, बाहिरी बजारमा पनि जोडिएका छन्, त्यसले गर्दा पनि हाम्रो टार्गेट नपुगेका हुनसक्छ होइन सर?
केही हदसम्म यसलाई पनि सत्य मान्नुपर्छ, किनभने अब ओपन बोर्डर छ हाम्रो होइन, यहाँ भाजपाकै झन्डै 144 किलोमिटर कति भन्ने कुरा छ आँकडामा देखाएको छ। अब यसमा चाहिँ चोरी निकासी र यो घरासी प्रयोजनको लागि भनेर बारम्बार चाहिँ भन्छ पारीबाट वारी सामान ल्याउने टेन्डेन्सी जुन छ प्रवृत्ति सबै नाकामा देखिन्छ, यहाँ पनि त्यो त्यस्तो देखिन्छ। त्यस्तोबाट चाहिँ कसो भने अब भन्सार पनि नआउने अवस्था भयो, सामान आए पनि त्यसको किनबेच बिक्री बिल आदान प्रदान पनि नहुने भएर त्यो कारोबार नै नदेखिने अवस्थाले त्यसले चाहिँ त्यो के हदसम्म त्यसले ठुलो असर चाहिँ गरेको छ।
अहिले हामी रेडियो भिजन 91.6 MHz कार्यक्रम सरकारमा छौँ, हामीसँग कुराकानी गर्न आन्तरिक राष्ट्रिय कार्यालय मेचीका प्रमुख कृष्णचन्द्र काफले हुनुहुन्छ। कृष्ण सर, जस्तो यो जुन अहिले बिल बिजक बेगरका कारोबारहरू भएको छन्, जुन अघि तपाईँ कुरा गर्दै हुनुहुन्छ सीमा क्षेत्रको, यो एउटा हामीलाई चाहिँ एउटा समस्या पनि छ भन्दा यसले त हामी आकलन नै गर्न सक्दैनौँ नि, कतिको कारोबार हाम्रो डुबिरहेछ उठिरहेछन कर भन्ने कुरा त आकलन नै गर्न सकिनौँ नि, के छ त्यस्तो केही?
यहाँले सही कुरा राख्नुभयो, यो वास्तवमा अब यसलाई अब स्पष्ट भाषामा सबैले बुझ्ने भाषामा भन्नुपर्दा यो चोरी नै हो एक किसिमले। चोरी गरेको कुरो वास्तवमा त्यो देखिने कुरो पनि हुँदैन, कति कसरी ल्याउँछन्, कुन बाटो आउँछ, कसरी बिक्री वितरण भइरहेछ भन्ने पनि देखिँदैन। जुन कुरो भन्सार तिरेर आउँछ त्यसको चाहिँ रेकर्ड हुन्छ, त्यो अनुसारको त्यो व्यापारीले जसले ल्याए उसले स्टक पनि मेन्टेन गर्नुपर्ने हुन्छ, त्यो अनुसारको बिल बिजक पनि जारी गर्नुपर्ने हुन्छ, त्यो ट्याक्स नेटमा पनि आउँछ। चोरी गरेको हकमा कुन चिज कुन मात्रामा कसरी आइरहेछ त्यो पनि यकिन नहुने र त्यस्ता चोरी गरेर ल्याउने सामानमा व्यापारीले त्यसको रेकर्ड पनि नराख्ने र बिक्री बिजक पनि जारी नगर्ने हुँदाखेरि त्यो चाहिँ हाम्रो ट्याक्सको नेटबाट चाहिँ अहिलेसम्म बाहिर नै छ, त्यसले गर्दा त ठुलो असर गरेको अवस्था पनि हो ट्याक्समा चाहिँ।
जस्तो अहिले चाहिँ करको दायरामा आउनु छुटेकाहरूलाई करको दायरामा ल्याउन आन्तरिक राष्ट्र सरकारले अथवा नेपाल सरकारले चाहिँ के के प्लान बनाएको छ, योजना के छ?
अहिले यो अब यसरी दायरामा विस्तार गर्ने विषयमा चाहिँ बारम्बार हामीलाई हाम्रा विभागीय मन्त्रालयबाट पनि निर्देशन प्राप्त भइरहेको हुन्छ। त्यस्ता कुनै छुटेका क्षेत्रहरू या कुनै नयाँ किसिमका व्यवसाय त केही विभिन्न किसिमका व्यवसायहरू आइरहेका छन्। अब एउटा सटरै खोलेर पसल गरेर बस्नुपर्छ भन्ने अवस्था होइन। अहिले अनलाइन पनि व्यापार हुन्छ, विभिन्न किसिमका व्यापार हुन्छन्। त्यसमा त्यस्ता किसिमका कुनै व्यवसायिक क्रियाकलापहरू पत्ता लगाएर त्यसमा चाहिँ अनुगमन गरेर त्यस्तालाई करका दायरामा ल्याउने भन्ने निर्देशन हामीले प्राप्त गरिरहेका छौँ। र हामीले पनि कार्यगत हिसाबमा पनि यो अहिले गत आर्थिक वर्षभन्दा अहिले यो जुन आर्थिक वर्ष सुरु भएको छ साउनदेखि नै हामीले दायरा बढाउने विषयमा विभिन्न अन्तर्क्रिया मार्फत ती उद्योगवाणीसँग प्रतिनिधिहरूसँग पनि बसेका छौँ। हिजो मात्र पनि हामीले एनप्याप्सनका चाहिँ एनप्याप्सनसँग पनि हामीले अन्तर्क्रिया कार्यक्रम गऱ्यौँ। स्कुल क्षेत्रको समस्या र त्यो कर सम्बन्धी विषयमा के छ, त्यहाँ के ल्याकिङ भइरहेछ, के चाहिँ छुटिरहेछ भन्ने विषयमा पनि त्यहाँ केही जानकारीमूलक कार्यक्रम हिजो चाहिँ आयोजना गरियो, त्यसमा पनि सहयोग भयौँ। यिनै सबै कमसेकम करदातालाई सूचना जानकारी चाहिँ प्रदान गरेर कर चाहिँ मा करमा दर्ता किन हुनुपर्ने, कर किन तिर्नुपर्ने भन्ने विषय मात्रै बुझाउन सक्यो भने दायरा बढ्न सक्ने भन्ने हाम्रो बुझाइ यो कमसेकम शिक्षाको अभावले पनि धेरै यहाँ चाहिँ समस्या पारेको भन्ने कुरो चाहिँ हामीले यो बजाइ यो बसाइले यो अनुभवले पनि देखाएको छ। त्यसकारण यो कमसेकम शिक्षा चाहिँ पहिले दिउँ, कर किन तिर्ने भन्ने मात्रै बुझाउन सक्यो भने हुन्छ भने छ। हामीले त्यो अभियानै चलाएर हिँडिरहेका छौँ। र अब अरू कुरा के छ भने अहिले निकट उसमा हामीले गएको हप्तामा पनि एउटा यो खानेपानी उपभोक्ता समिति जो ट्याक्स नेटबाट धेरै बाहिर छ अहिलेसम्म विविध कारणले गर्दाखेरि दर्ता हुन नसकिरहेको अवस्थामा त्यो समूहसँग पनि हामीले त्यो समितिहरूका पदाधिकारीलाई सङ्कलन गरेर झन्डै ठुलो पार्टिसिपेन्ट थियो, झन्डै 200 जनाको हारिमा पार्टिसिपेसन भयो। त्यसमा हामीले कुरा राखेर त्यो क्षेत्रलाई पनि हामीले दर्ता गराउने वातावरण तयार गरेका छौँ र उहाँहरू त्यो तयारीमा लागिरहनु भएको छ र त्यो दर्ता हुने अवस्था छ। यस्तै किसिमले यस्ता छुटेका सेक्टरहरूमा हामीले चाहिँ निरन्तर प्रयास गरिरहेको छौँ र यिनै कुराहरू गर्दै र आर्थिक ऐनले दिएका छुट सुविधाहरूलाई पनि हामीले चाहिँ सूचना प्रवाह गर्दै यसलाई दायरा बढाउने योजनामा चाहिँ हामी लागिरहेको छौँ।
जस्तो एउटा गुनासो सरसँग, जस्तो कुनै व्यवसाय चाहिँ हुन त हाम्रोमा यो कर तिर्नुपर्छ भन्ने प्रचलन थिएन। म पत्रकारिता गरेको पनि 43 सालदेखि अहिलेसम्म मैले कर तिरेको थिएन, भर्खर 70 सालदेखि म करको दायरामा आएँ होइन। म जतिको सचेत मान्छेले त यो तिर्नुपर्छ भन्ने मान्यता राखिरहेको थिइनँ भनेपछि आम मान्छेहरूले राख्छन् भन्ने मैले त कसरी कल्पना गर्ने। र त्यो खालको यो समाजबाट बल्ल अब रूपान्तरण हुँदैछ, करको दायरामा आउनुपर्छ, ट्याक्स बिराउनुपर्छ, राज्यलाई बलियो बनाउनुपर्छ भन्ने गरीको रूपान्तरण हुने प्रोसेसमा छ। यो बेला कम्तीमा पनि अहिले ब्याङ्कहरूले जसरी 0 ब्यालेन्समा खाता खोलिदिने भनेपछि कोही मान्छे आउने बित्तिकै कहिलेदेखि व्यापार गरेको भनेर हामीले कार्यालयबाट चाहिँ सोध्ने बित्तिकै यति वर्षदेखि गरेको त्यति वर्षदेखिको पैसा तिर भन्ने गरी चाहिँ उसलाई तर्साउने गरी भन्दा पनि ल अब परेन आजदेखिको तपाईँको कर लाग्छ भन्ने गरीको चाहिँ हामीले आकर्षण दिएर उहाँहरूलाई सबैलाई करको दायरा ल्याउने, कर यस्तो हो आतिर्नु पर्दैन, सामान्य हो, वर्षमा तिर्नुपर्छ भन्ने गरेको हाम्रो अलि एडभोकेसी कम्ती भएको हो कि के लाग्छ सरलाई?
यसमा यहाँको कुरा एक माध्यममा सही पनि हो, तर के छ भने यो कर उठाउने अरे भन्ने कुरो अब कानुन प्रदत्त अधिकार, संविधान प्रदत्त अधिकार, कानुन बाहेक कर उठाउन पाइँदैन भन्ने कुरो स्पष्ट छ। र कानुनले तोकेका विषयहरूमा जे प्रक्रियागत कुराहरू तोकिया हुन्छन् दर्ता हुनलाई यो गर्नुपर्छ र वार्षिक विवरण दिने यस्तो हो र कहिले रिटर्न फाइल गर्ने यस्ता कुराहरू सबै कुरा कानुनबाट तोकिएका छन्। यो तोकिएकादेखि बाहिर गएर काम गर्न कार्यालयलाई एक किसिमको अप्ठ्यारो हुन्छ र किनभने यो ट्याक्स लुज गर्ने कुरा हुन्छ। कुनै करदाताले कुनै व्यवसायले व्यवसाय दर्ता गरेको दिनदेखि दर्ता हुनुपर्छ भन्ने जुन कानुनी व्यवस्था हो त्यो नगरेपछि त्यसलाई एउटा ट्याक्स अवज्ञा गरे जस्तो रूपमा लिइन्छ र दर्ता कुनै एउटा निकायमा दर्ता भएपछि तुरन्त आउनुपर्ने करमा दर्ता हुनलाई त्यो नआएको अवस्थामा यसरी कारवाही गर्दै जाँदा ट्याक्स लुज हुने अवस्था भयो। उसले मानौ 5 वर्ष अगाडि दर्ता भएको थियो, दर्ता यहाँ यस्ता लेख नम्बर लिएको छैन, कारवाही गरिरहेको छ, कुनै अनुगमनमा पनि त्यो देखिएन भेटिएन, उसले जुन नाफा आर्जन गर्यो त्यो राज्यलाई एक रुपियाँ पनि आएन भने राज्यको कर त लुज भयो। त्यो भएर यसरी पुराना कर त्यसरी अवज्ञा गरेर बसेका कतिपय थाहा नहुने पनि होला, तर थाहा पटक्कै नहुने भने हुँदैन किनभने कर त तिर्नुपर्छ भने त छेउको पसलले पनि दर्ता गरे हुन्छ, सबैले भने हुन्छन्, तथापि नआउँदाखेरि चाहिँ त्यो एक किसिमको ट्याक्स अवज्ञा नै हो। र यसरी चाहिँ त्यस्ता करदाता जुन पछि आउँछन् थाहा पाएर छुट दिने हो भने र त भोलि त कसैले दर्ता नगर्ने अवस्था नै हुनसक्छ, त्यस कारण त्यसलाई कडाई गर्नको लागि पनि त्यस्तो प्रावधान चाहिँ राख्नै पर्ने अवस्था हुन्छ।
मैले सरलाई यसमा अलिकति रोकेँ, जस्तो त्यो मान्छे के बुझाइछ भने नगरपालिकाले दर्ता गर्यो नि म कर्म दर्ता भइसकेँ भन्छ कि उसले, यो अन्तर्राष्ट्रिय कार्यालयमा पानमा भ्याटमा जानुपर्छ भन्ने उसको दिमागमै छैन। किन भन्दाखेरि ऊ त्यो दायरामा कहिल्यै आएकै छैन, उसले त्यो सोचेको पनि छैन। नगरपालिकाले दिन्छ भनेर नगरपालिकामा दर्ता भयो सक्यो उत्तो खालको बुझाइ छ। त्यस्ता खालका मान्छेहरूलाई पनि हामीले चाहिँ कर लिनुपर्छ, दायरामा ल्याउनुपर्छ। केही नभए पनि सालमा 2-4 हजार भए पनि बुझाउँछ नि त। अनि यो गरी कम्तीमा दायरामा ल्याउने गरेको एउटा पोलिसी, एउटा चाहिँ बाहिर एडभोकेसी नगरिकन कम्तीमा स्टाफिङबाट पनि यो ढङ्गले चाहिँ म्यानेज गरौँ भने आखिर सरहरूले लु 5 वर्ष कर लाग्छ भन्दा हुन्छ म भोलि आएर तिर्छु भनेर हिँड्दाखेरि त तपाईँहरूले अहिले तिर भनेर पक्रेको त थुन्नु न, भोलिपल्ट होइन ऊ त्यस पछाडि ऊ त्यो करको उसको पसलको नामै चेन्ज गरेर अनि नयाँ नाम लिएर आउँछ ऊ, अनि दुई वर्ष पछाडि आउला, 1 वर्ष पछाडि आउला, फेरि पनि समस्या हुन्छ। अनि कम्तीमा आजकै मितिको ऊ दर्ता भयो भने अर्को वर्ष त उसले कन्फर्म तिर्छ नि त। यो खालको पोलिसी चाहिँ जस्तो मैले सरलाई यो कुरा किन गरिरहेको छु भने भोलि नीति निर्माणको ठाउँमा सर पनि पुग्नुहुन्छ, कम्ती गर्न त सकिन्छ नि, हामीले हाम्रो पनि एक्सर्साइज हुनुपर्ने होइन र।
यहाँले यो महत्त्वपूर्णै कुरा उठाउनु भयो, मलाई पनि खड्केको विषय के थियो भने एउटा लेम्यानले व्यवसाय दर्ता गर्ने भन्छ, दर्ता गर्नलाई कुनै एउटा सरकारी निकायमा जान्छ, गरेपछि उसले के बुझ्छ भने यो पनि सरकार हो, सरकारी निकायमा दर्ता छु, मेरो दर्ता भयो भन्छ। वास्तवमा उसले सबै कुरो जाने चाहिँ हुँदैन, यसमा म चाहिँ 100% सहमत छु, किनभने मलाई पनि यो खड्केको विषय हो। करदाता कतिपयले अवज्ञै गर्छ तिर्दै तिर्दैन भन्ने पनि होइन, मेरो बुझाइमा जुन मैले अनुभवले म भन्दैछु, त्यो तिर्न चाहँदा चाहँदै पनि प्रक्रिया नबुझेर पनि कतिले कर नबुझाएको भन्ने अवस्था चाहिँ मैले पनि आफ्नो अनुभवबाट देखेँ। त्यो प्रकारले मैले शिक्षामा जोड दिने भन्ने कारण यही हो, मैले शिक्षामा अहिले साउनदेखि हामीले भने 8-9 ठाउँमा अन्तर्गत गरिसक्यौँ, हामी निरन्तर लागिरहेको छौँ। र यो यहाँले भने जस्तो एउटा साधारण व्यक्ति जसले जहाँ केही उसलाई केही कुरो थाहा छैन, उसले व्यवसाय गर्न चाहन्छ, एक ठाउँमा दर्ता हुन्छ, म सरकारी निकाय दर्ता गरेँ प्रमाणपत्र लिएर आउँछ भएछु भन्छ, ढुक्क हुन्छ। कतिवटा निकाय जानुपर्छ भने उसलाई बुझ्दैन, यो चाहिँ यो सत्य कुरा हो। त्यस्ता करदाताको त्यो क्याटेगोराइज छ, त्यो पनि छ, तर कतिपयले थाहा पाइ पनि नगर्ने पनि छन्। त्यस कारण यसमा चाहिँ अब दर्ता भएपछि करमा हुनैपर्छ, त्यसमा करमा कर कानुनले तोकेका प्रावधानहरू छन् त्यो अनुसार गर्नै पर्छ। त्यो नगरे बापत छुट दिने भन्ने कुरा अब यो कर कार्यालयले भन्दा पनि यहाँले देखिहाल्नु भयो, आर्थिक ऐनले प्रत्येक वर्षको आर्थिक ऐनले चाहिँ बजेटबाटै यस्ता छुट सुविधाहरू ल्याउने गर्छ, आर्थिक कर कार्यालयले गर्न सक्दैन। त्यस कारण त्यस्तै करदातालाई टार्गेट गरी अहिले दुनियाँले भन्नुभयो अब आउँछ यहाँ, तिनीहरूलाई चाहिँ पैसा नलिकन जिरो ब्यालेन्समा ब्याङ्कले खाता खोले जस्तो गर्न पाएदेखि हुन्थ्यो नि भन्नुभयो, यो कुरो जायज हो। त्यसैले मनन गरी नै यस्ता सुविधाहरू आएको छ भन्छु म चाहिँ, किनभने अब एउटा मान्छे 10 वर्ष अगाडि दर्ता छ, यहाँ प्यानमा दर्ता हुन आएको छैन, तर ऊ पछि अहिले थाहा पायो कतैबाट र प्यानमा दर्ता हुन आयो, तपाईँ कति पैसा लाग्छ भने हिसाब गर्दा झन्डै 1 लाखको हारि पुगिसकेको हुन्छ, सानो व्यवसायी पनि पुगिसकेको हुन्छ। उसले 1 लाख एकमुष्ट नदेखेको अवस्था पनि हुनसक्छ, उसलाई त त्यो एक किसिमको मानसिक तनावै हुने हो, अनि त्यो मान्छे त्यहाँ दर्ता हुँदैन, फेरि जान्छ,
फेरि जान्छ
तर के छ भने यहाँ त एउटा मिटर जस्तो त बढिरहेको हुन्छ, त्यही कारण उसलाई झन मर्का पर्छ। त्यस्तै नभओस् भनेर अब लाखौँ पर्ने मान्छेलाई केही हजारमा 2 वर्षको ट्याक्स तिरेर हुन्छ भने त उसलाई पनि राहत भयो, त्यो ठुलो पनि भएन भनेर त्यस्तै किसिमका करदातालाई टार्गेट गरेर यस्ता आर्थिक सुविधा ऐनले व्यवस्था गरेका छ। र यस्तोमा त्यस्ता करदाताहरू आइदिनु भयो भने यो ट्याक्स नेट पनि आइने, गर्वसाथ म ट्याक्स पेयर भन्न पनि पाइने, यो धेरै राम्रो हुनाले यो यसमा चाहिँ अवलम्बन गर्दिनँ म, यहाँकै माध्यमबाट आह्वान पनि गर्छु, त्यस्ता कोही हुनुहुन्छ भने यहाँ सुनिरहनु भएको छ भने त्यस्ता व्यवसायीहरूले चाहिँ अविलम्ब आउनु भयो भने हामी फेसिलिटेट गर्छौँ, उहाँलाई छुट्टै ट्रिटमेन्ट दिएर पनि काम गरिरहेको छु, उहाँले लाइन बस्नु पर्दैन, आएर सम्पर्क कुनै झन्झट केही भयो भने कार्यालय प्रमुखसँग सोझै सम्पर्क पनि गर्न सक्नुहुन्छ, उहाँलाई सहजीकरण कतिसम्म गर्न सकिन्छ त्योसम्म हामी गरिरहेको छौँ।
यो कार्यालय एकदम जिम्मेवार ढङ्गले उहाँहरूलाई सफाई गराउन तयार छ,
एकदम
दायरामा ल्याउनु। अहिले हामी रेडियो भिजन 91.6 MHz कार्यक्रम सरकारमा छौँ, हामीसँग कुरा गरिन अन्तर्राष्ट्रिय कार्यालय मेचीका प्रमुख कृष्णचन्द्र काफले हुनुहुन्छ। कृष्ण सर, अब यो आयकरको सम्बन्धमा चाहिँ यसपालि अलि धेरै छुटेको कुरा पनि उठिरहेछ, यसलाई चाहिँ के हो त यो आयकरको बारेमा अलि यसको क्लियर गरिदिनु न, यसपालिको पोलिसी
आयकरको पोलिसी भन्नाले पनि आयकरमा त्यस्तो केही फरक त अहिले केही आएको छैन, आयकरमा रेटहरूमा पनि केही फरक छैन, त्यस्तो केही होइन। आय आर्जन गर्ने दुई थरी एउटा कसैले आयकरमा मात्रै प्यानमा मात्रै दर्ता भई कारवाही गर्न पाउने एउटा र भ्याटमा दर्ता हुनुपर्ने भन्ने पोलिसीगत व्यवस्था पहिलेदेखि रहिआएको, त्यसमा अहिलेको आर्थिकले चेन्ज गरेको भनेको सेवा व्यवसायलाई चाहिँ गत वर्षसम्म 20 लाखसम्मको कारोबार गर्ने सेवा व्यवसायीले चाहिँ भ्याटमा दर्ता हुनु पर्दैन थियो, 20 लाखदेखि माथिले पर्थ्यो भने अहिले 30 लाखसम्मको रेन्ज तोकिदिएको छ। अब 30 लाखसम्मको कारोबार गर्ने सेवा व्यवसाय र मिक्स कारोबार गर्नेले चाहिँ 30 लाखसम्म कारोबारमा भ्याटमा दर्ता हुनु पर्दैन, त्योभन्दा माथिमा भ्याटमा दर्ता हुनुपर्ने व्यवस्था छ। आयकरको हकमा त्यस्तो चेन्जेस त्यस्तो छैन, केही पनि छैन, र विवरण दिने विषय पनि पहिलेको जस्तै एजिटिजे छ, त्यसमा फरक पनि केही पनि छैन। आय 30 भन्छौँ साना करदाता, 30 लाखसम्मको कारोबार गर्ने करदाता र 3 लाखसम्म आयो भने करदाताले D1 भन्ने विवरण भरेर त्यसमा लाग्ने फिक्स कर तिर्नुहुन्छ, नगरपालिकाको 4,000 गाविसको 2,500 तोकिएको कर छ, त्यसमा कर कार्यालयले यसमा बढी भन्ने कुरो पनि छैन, उहाँले बढी तिर्नु पर्दैन, कम पर्दैन र कम पनि तिर्न पाइँदैन, र कारोबार नभए पनि तिर्नुपर्ने एउटा फिक्स कर छ। त्यस कारण यसमा आयकरमा त्यस्तो चेन्जेस त्यस्तो अहिले छैन।
अब त्यस्तो कर जस्तो सेवा व्यवसायमा कारोबार चाहिँ रोकियो भने चाहिँ उसले यहाँ नोटिस दिएर पनि आयकरबाट मुक्त हुँदैन,
कारोबार रोकियो भने त बन्द गर्न पाइयो, कारोबार बन्द गर्नलाई कारोबार आफू नगर्ने भनेपछि भनेपछि यहाँ चाहिँ के पनि प्रचलन देख्यो भने म फेरि यहाँलाई यही यही माध्यमबाटै त्यस्ता कोही हुन्छ भने यहाँबाट नै उहाँलाई अनुरोध गर्न चाहे। कारोबार गरिराखेको छ, अब म कारोबार गर्दिनँ भन्ने भयो, बन्द भयो, अनि कोही साथीलाई दिएर जाने या कसैलाई दिने चलन धेरै देखियो र त्यसले धेरै ट्याक्सको दायित्व बढेको यहाँ देखियो। त्यो अवस्था चाहिँ कहिले पनि त्यो प्यान भन्ने कुरो व्यक्तिगत प्यान भनेको त्यो व्यक्तिकै हुन्छ। यो अहिले लिए थियो चितासम्म जान्छ, अर्को न त्यो प्यान अर्को व्यक्तिमा जाँदैन। त्यस्तो चिजलाई अर्काकोले कारोबार गर्ने गरी दिने र उसले चाहिँ ट्याक्स कारोबार गर्ने र ट्याक्स नतिर्ने र त्यसका दायित्व ठुलो छन् र धेरै मारमा परेको अवस्था छ। अनि यस्तो यस्तो चाहिँ नगर्न म अनुरोध गर्छु। र कारोबार गरिँदैन भने पहिले धेरै गाह्रो छ नि यहाँ धेरै, अब कतिपय कुरा मैले अघि पनि निवेदन गरेँ यहाँहरूलाई, सबै कुरो वास्तवमा थाहा हुँदैन। हामी ट्याक्स अफिसियल भएर पो यति कुरा हामीले यही डे टु डे प्रशासन गर्नुपर्छ हामी बोल्दैछौँ भन्छौँ अनि एउटा व्यवसायलाई पनि सबै कुरो थाहा हुँदैन। बन्द गर्न के गर्ने त भन्दा मैले कारोबार बन्द गरेँ, म सटर बन्द गरेँ भयो भन्ने पनि बुझाइ छ। गरुन्जेल म ट्याक्स दिइहालेँ, अब छैन म बन्द गर्छु भन्ने पनि बुझाइ छ। कोही कोहीले चाहिँ होइन ट्याक्स अफिस आउनुपर्छ, बन्द गर्नुपर्छ भने एउटा निवेदन दिएर दर्ता गरेर हिँडेको अवस्था पनि छ। यसरी हुने एउटा प्रक्रिया हुन्छ, प्रक्रिया अन्तर्गत आउने प्रक्रिया पुर्याएर मात्रै बन्द हुन्छ। जसरी चाहिँ सुरु गर्दाखेरि दर्ता हुँदै आइएको थियो, अब बन्द गर्दा दर्ता बन्द गर्दै आउनुपर्छ। सुरु निकायमा जहाँ बन्द गरेको थियो पहिले, सुरु गरेको थियो त्यहाँ पहिले बन्द गर्नुपर्छ, त्यो बन्दको चिज लिएर कर कार्यालयमा आउनुपर्छ। यहाँ आएपछि यहाँ अब त्यो करदाताको बाँकी बकौता सबै कुरा हेरेर उसका कारोबारको चाहिँ अडिट गरेर परीक्षण गरेर मात्रै बन्द हुन्छ। निवेदन दिएकै भरमा तुरन्त बन्द हुँदैन, किनभने मिसम्याचका कुरा छन्, धेरै कुरा छन्। बाँकी बकौता पनि हेर्नुपर्छ, अग्रिम कर्कटीका विषयहरू पनि हेर्नुपर्छ। त्यसले गर्दा थोरै समय लिन्छ। अहिले धेरै पहिले धेरै समय लाग्थ्यो, अहिले त्यस्तो समय पनि लाग्दैन। तर उहाँलाई हामीले के गर्छौँ भने त्यस्ता बन्द गरेर आउनेलाई एउटा सरसर्ती हेरेर क्लोज अप बिजनेस भनेर दर्ता गरिदिन्छौँ र हामीले नम्बर दिएर पठाउँछौँ तपाईँलाई, भोलि यहाँ के देख्यो खण्डमा डकुमेन्ट लिएर आउनुपर्छ भनेर। त्यसरी गरेर आएपछि अनि केही देखिएन, तुरुन्तै ठाउँको ठाउँ एकै दिनमा एकैछिनमा पनि बन्द हुन्छ। कुनैको केही कैफियत देखिन्छ, देखेपछि उहाँ प्रमाण चाहिँ करदाताले पुर्याउनुपर्ने हुन्छ। त्यसको लागि के समय लाग्छ, तर करदातालाई के लागेको छ भने जस्तै यहाँले यो विषय पनि उठाउनु गर्नुहुन्छ होला, मैले पहिले नै भने अलिक ढिला सुस्ती बन्द गर्न चाहिँ गाह्रो भन्ने पनि यहाँ गाई गुईमा कहाँ नै आउँछ कहिले काहीँ
छ। त्यस्तो
यो गाह्रो भन्ने कुरो यस्तैमा हुन्छ, किनभने उहाँले मैले बन्द गरिसकेँ, मैले फरफरक सबै मेरो हरिसाब भइसक्यो, यहाँ कर पनि मैले तिरिसकेको छु, मैले निवेदन दिएको गर्दैन भन्ने कुरा नै आउँछ।
जस्तो सरलाई मैले रोकेँ, जस्तो एउटा व्यवसाय गर्ने मान्छेले गएको आर्थिक वर्षको ऊ चाहिँ यो चालु आर्थिक वर्षको साउन मसान्तमा उसले चाहिँ कर चुक्ताको प्रमाण पत्र लियो, सबै कर तिर्यो र अबदेखि मेरो व्यवसाय बन्द गरिपाऊँ भनेर उसले निवेदन दियो, होइन? निवेदन दिइसके पछाडि अघि सरले भने जस्तै केही आकस्मिक रूपमा उसले अरू अन्य कुनै कारोबारबाट उसको चाहिँ देखियो पछि अरू ठुलो खालको एमाउन्टको कारोबार देखियो र यसमा सबमिट नभएको आशंका लागेमा कर कार्यालयले यसको के हो भनेर त खै गर्न त पायो, तर त्यो भएन भने त्यही मितिदेखि त उसको व्यवसाय बन्द भयो नि त। त्यो व्यवसाय बन्द हुने कुरा ऊ सुनिश्चित हुनु पर्यो नि त। हो त्यसमा चाहिँ गडबड भएको छ, फेरि अर्को वर्ष पनि आएर उसले कर बुझाउनु पर्ने अवस्था सृजना भयो, यस्तो चाहिँ किन भइरहेछ भन्ने कुरा
यस्तो हुन्छ। यहाँको जस्तै भनौँ न, डकुमेन्ट पेस गर्नुपर्ने उहाँ केही कैफियत देखियो, डकुमेन्ट पेस गर्नुपर्ने अवधि पछाडि उहाँले पेस गर्नु, कतिपय कुरा पेस हुन आउँछन्, कतिपय हुँदैनन्। पेस हुन आएर क्लियर भएको कुराहरूलाई हामीले त्यो पनि दिवान विवरणको हकमा चाहिँ के छ भने आर्थिक वर्ष क्रस भएपछि कारोबार भए पनि नभए पनि कर बुझाउनु पर्छ भन्ने जुन हामी कानुनी व्यवस्था हो, त्यसले गर्दा त्यसको चाहिँ आर्थिक वर्ष क्रस भएपछि बुझाउनु पर्ने हुन्छ। र केही कैफियत क्लियर त अब दिवानमा धेरै जस्तो त्यस्तो कैफियत देखिँदैन, त्यस्ताको त त्यही बेलामा भएकै छ। तर कस्तो यहाँले भने जस्तो त्यस्तो कस्तो केस आएको छ भने अघिल्लो वर्ष चाहिँ विवरण दिएको के अरे बन्दको लागि भनेर निवेदन दिएको छ अनि करदाता जानुभयो, यहाँ अब भिडभाड पनि हुन्छ, त्यहाँ गर्दा गर्दै क्रममा यसो हेरेर बन्दसम्म चाहिँ गरौँ भन्ने नीति छ, मोटामोटी त्यहाँका कैफ विवरणहरू हेरेर चाहिँ दर्ता गरिन्छ। तर कहिले दर्ता भएको निकाय दुईवटा हुँदो रहेछ, जस्तै एउटा घरेलुमा दर्ता भएको छ, स्थानीय तहमा दर्ता भएको छ। उसले एउटा दर्ताको बन्दको लिएर आयो, फाइल तत्काल हेर्दाखेरि बन्द गरेर चिठी छ भन्ने यहाँ त दर्ता भयो, तर फाइल हेर्दाखेरि पछि अर्को दर्ता पनि देखिन्छ। अनि जहाँ जहाँ दर्ता भएको छ ती सबै दर्ताबाट बन्द गरेर आउनुपर्ने हुन्छ। त्यसले गर्दा दिन क्रस भए अर्को आर्थिक वर्ष लाग्यो भने अनि त्यो आर्थिक वर्षको पनि अर्को आर्थिक वर्ष पनि कर बुझाएर मात्रै गर्न सकिन्छ। यो चाहिँ कानुनी व्यवस्था हो, त्यस कारण यसलाई चाहिँ केही गर्न सकिएन। र खारिजीको हकमा त्यही मैले अघि यहाँ जोड्दै थिएँ यहाँलाई, त्यसरी डकुमेन्ट मिलेका पछि प्रमाण पेश गर्दाखेरि जति समय लाग्छ त्यो जुन बेला टुङ्गिन्छ त्यो अवधिसम्मको त हिसाब हुन्छ करमा पनि। त्यस कारण त्यो कारणले ढिला किन भएको भन्दा कारण ती सब कारण हुन्छन्, जुन बन्द भएको निकाय पनि चिठी नआएको अनि कुनै मिसम्याच देखेको, कुनै अग्रिम कर्कटे कुनै निकाले गरिदिएको आय आर्जन गरेको तर आयमा नदेखाएको, यस्ता कुराहरूले गर्दाखेरि छानबिनलाई केही समय लाग्ने हुनाले यो चाहिँ ढिला हुन जान्छ। कहिले काहीँ ढिला भएको महसुस हुन्छ, ढिला भएको त होइन, त क्रमशः करदाताले कोअपरेट नगरेसम्म यो त केही पनि हुँदैन, फेरि हामीले गर्न सक्दैनौँ, प्रमाण त करदाताले दिनु पर्यो। त्यही भएर त्यो विषयमा
हामी अक्सर कति वर्षसम्मको लागि चाहिँ अनुगमनमा कति वर्षसम्मको राख्छौँ, खाता पत्ता हेर्छौँ।
हामीले अब कर कानुनले चाहिँ हामीलाई चार वर्षमा कर्पोरेसन गरिसक्नुपर्छ भनेको छ, चार वर्षसम्मको गरिसक्नुपर्छ। तर कुनै कैफियत देखेको छ कुनै अब जालसाजी छ यस्तो छ भने जति वर्ष पनि हेर्न सकिन्छ
मतलब कैफियत भयो भने चाहिँ जति वर्ष पनि अहिले हामी रेडियो भिजन 91.6 MHz कार्यक्रम सरकारमा छौँ हामीसँग कुराकानी गर्न अन्तर्राष्ट्रिय कार्यालय मेचीका प्रमुख कृष्णचन्द्र काफले हुनुहुन्छ कृष्ण सर जस्तो यो बिल बीजकहरू चाहिँ बिहीन चाहिँ कारोबारहरू भइरहेछन् जस्तो हाम्रो सीमा क्षेत्रमा यो खालको कारोबारहरू भइरहेछन् यसलाई चाहिँ नियमन गर्ने यसलाई सिस्टममा ल्याउने चाहिँ हाम्रो केही प्रक्रियाहरू प्रोसेसहरू
यो अब भन्सारबाट चाहिँ यहाँको चाहिँ भन्सारतिर इङ्गित गर्नुभएकोलाई यहाँले भन्सारबाट सामान त्यसरी आउने भनौँ न व्यक्तिगत रूपमा घरैसी प्रयोजनको लागि भनेर आउने पनि धेरै मात्रामा देखिन्छ कति बेला घरैसी प्रयोजन भन्ने र व्यक्तिगत भनौँ न व्यावसायिक प्रयोजनमा पनि प्रयोग गरेको पनि देखिन्छ यसलाई भन्सार प्रशासन अब सशस्त्र प्रहरी राजस्व अनुसन्धान विभाग लगायतका निकायहरूले यसको नियमन अनुगमन गर्छन् तथापि करसँग सम्बन्धित यी विषय हुनाले हामीले पनि यस्ता कुराहरू जस्तै बजार अनुगमनको क्रममा देखियो कुनै ठाउँमा हामीले स्टक पनि चेक गर्छौँ स्टक चेक गर्दाखेरि कुनै सामान त्यस्ता देखि जसका बिल बिजक छैनन् त्यस्ता छन् भने करले चाहिँ त्यस्ता किसिमका सामानहरू ठुलो भोल्युममा छ भने राजस्व अनुसन्धान विभाग या अब भन्सारसँग कोअर्डिनेट गरेर कता पठाउने हो कसले अनुसन्धान गर्ने हो त्यो विषयसम्म पनि त्यता पनि चाहिँ आफै समन्वयमा काम गरिन्छ भने अब सामान्यतया कुनै पसलमा त्यस्ता स्टक देख्यो बिल बिजक छैनन् भने कतिपय अवस्थामा चाहिँ हाम्रो कानुनले दिएको छ हामीले त्यस्ता चाहिँ स्टक कायम गरेर त्यो बराबरको मूल्यको चाहिँ 50% चाहिँ भ्याट चाहिँ कर निर्धारण गरेर चाहिँ त्यति स्टक कायम गरेर पनि आउँछौँ त्यो भएपछि के हुन्छ भने स्टक कायम हुन्छ भोलिभोलि बिक्री गर्नैपर्छ त्यो र राज्यलाई कर आउँछ भन्ने हिसाबले त्यो हिसाबले पनि काम गर्छौँ र अन्य अरू सबै यी कुराहरू यावत त्यहाँका चोरी निकासीका कुराहरू चाहिँ अन्य निकायले प्रशासन गर्ने हुनाले हामीले चाहिँ त्यतिसम्म मात्रै गर्छौँ
जस्तो अहिले चाहिँ यो सीमा क्षेत्रको उता वारिपारीको व्यापारको कुरा आयो होइन जस्तो यहीँभित्र पनि हाम्रो नेपाली सीमा टेरिटोरीभित्र पनि कारोबार गर्ने तर बिल नदिने पछि हिसाब किताबमा त सबै बिल मिलाएर आएको हुन्छ तर तत्काल बिल नदिने कतिपय चाहिँ अन्तर्राष्ट्रिय कार्यालयको बैठकहरूमा पनि व्यवसायहरूले कुरा उठाउने गर्छन् हामी गल्ला किरानावाला छौँ चाहिँ 7 रुपियाँको सामान बेच्छौँ बिल कसरी दिने भन्ने गरेको कुरा उठ्छ यसलाई चाहिँ हामीले अब ई बिलिङतर्फ अगाडि मोटिभेट गर्ने गरी चाहिँ हाम्रा चाहिँ केही कन्सेप्टहरू तयार छन्
मैले राम्रो कुरा उठाउनु भयो यो कुरो भनेको वास्तवमा अहिले यी नै कुरा जबसम्म बिल बिजकको चाहिँ प्रपर युज हुँदैन प्रयोग हुँदैन तबसम्म ट्याक्स चाहिँ बढ्छ भन्ने कल्पना गर्न सकिँदैन यो ट्याक्सको पुरा डिपेन्ड नै बिल बिजकमा छ भने बिल बिजक नदिने परिपाटी छ हामीले पनि धेरै ठाउँमा गएर अनुगमन गर्नुमा देखेछौँ र धेरै गुनासा पनि आउँछन् कतिपय अवस्था त हामी आफै म आफै गएर बिल दुईचोटि तिनचोटि माग्नु परेको अवस्था पनि छ यस्तो अवस्था रहेकोले हामीले अहिले एउटा अभियान चलाउँदैछौँ यो साउन महिनादेखि नै हामीले एउटा वर्कआउट पनि गरिरहेछौँ र प्रत्येक विजय उद्योगवाणीसँगसँग हामीले अन्तर्क्रिया कार्यक्रम राखेको थियौँ साउनमा त्यसमा उहाँहरूलाई आह्वान पनि गरेका छौँ उद्योगवाणी सङ्घको टोलीसँगै हाम्रो कर प्रशासनको टोली पनि हिँडेर प्रत्येक बिजनेस इन्टिटीमा गएर त्यो क्यास काउन्टर बिल दिने ठाउँमा एउटा बिल दिनेको सूचनात्मक चाहिँ एउटा पम्पलेट बनाएर त्यो ट्रान्स गर्ने हिँड्ने र उहाँहरू त्यो ट्याक्स क्यासमा बस्ने व्यक्तिलाई अनर जो छ त्यहाँ उहाँलाई चाहिँ एजुकेट गर्ने हिसाबले हामीले टोली बनाएर जाने भनेर एउटा एक किसिमको तयार गरिसकेका छौँ र यसमा हामीले त्यस्ता स्टिकरहरू तयार पनि गर्दैछौँ यो छापाखाना पठाइसकेका छ त्यसको एडिटिङ हुँदैछ त्यो त्यति गरेर हामी चाहिँ त्यो एउटा अभियान चलाउँछौँ र निरन्तर बिल बिजकलाई मात्रै टार्गेट गर्ने गरी अबका दिनमा हाम्रो फोकस रहने चाहिँ हामीले योजना तयार गर्दैछौँ
अब हामी अन्तिम चरणमा छौँ तपाईँ कर प्रशासकको हैसियतले कर सेवाग्राहीहरूलाई के सन्देश दिन चाहनुहुन्छ
म अब करदाताहरूलाई कर नतिर्नुको विकल्पै छैन राज्य चल्ने करबाटै हो हामीले विकसित मुलुकका कुरा गर्छौँ यहाँ त्यस्तो छ यस्तो सुविधा छ यहाँ छैन भन्ने कुरा मात्रै गुनासा मात्रै राख्छौँ तर हामी कर तिर्न तत्पर भएको चाहिँ देखिँदैन किनभने एउटा साधारण उदाहरण पनि दिन्छु म एउटा सानो व्यवसायी जो गाविसमा गएर एउटा सानो पसल गरेर बसेको छ उसलाई राज्यले कर फिक्स गरिदिएको छ उसले 30 लाखसम्म कारोबार गरेर 3 लाखसम्म आय गर्यो भने पनि 2500 रुपियाँ तिर्नुपर्छ भनेकोमा पनि त्यो 2500 तिर्न पनि आनाकानी गरेको अवस्था चाहिँ धेरै देखिएको छ किनभने नन फाइलरको संख्या बढी छ नन फाइलर बढ्दो छ दर्ता हुने फाइलिङ नगर्ने कर नतिर्ने र कर नतिरी सेवा सुविधा प्राप्त हुँदैन यो चाहिँ आदरणीय करदातालाई म मनन गर्न अनुरोध गर्छु र कर तिर्दा बेफाइदा होइन फाइदा मात्रै छ म त यो भन्दै नै गरेको छु प्रत्येक कार्यक्रममा यो भन्छु कर तिर्दा फाइदा मात्रै छ बेफाइदा केही पनि छैन त्यसकारण यहाँले यसरी कर चाहिँ दर्ता भएर नियमित किसिमले तिर्दिनु भयो भने आफ्ना भोलि भविष्यमा चाहिने स्रोतका लागि पनि यसले काम गर्छ। अहिले हामीले जतिसुकै कमाए पनि भोलि कुनै ठुलो काम कुनै प्रपर्टी खरिद गर्नु पर्यो भने त्यो पैसा काम लाग्दैन। त्यसकारण नियमित रूपले यहाँले इमान्दारी साथ कर तिरेर राज्यलाई चाहिँ योगदान गरौँ र अरू कर प्रशासनले गर्नुपर्ने सहयोग समन्वय जे छ त्यसमा अन्तर्या सकाएर भद्रपुर तत्पर छ। तपाईँलाई कुनै यहाँ गाह्रो हुँदैन र कुनै समय ढिलो लाग्ने या अल्झाउने ओर्ने भन्ने हाम्रोमा यहाँ छैन, हामी भोलि भन्दैनौँ। त्यसकारण कुनै त्यस्तै प्रकृतिको कुनै आजै नसकिने त्यस्तै डकुमेन्ट चाहिने त्यस्ता प्रमाण चाहिने केसमादेखि बाहेक भोलि भन्ने शब्द बोल्न पाइँदैन भनेर मैले निर्देशन गरेका छु र कुनै करदाताले यहाँ अल्झिनु पर्दैन। केही समस्या भए सिधै कार्यालय प्रमुखमा भेट्न सकिने गरी हामीले ठाउँ ठाउँमा सूचना पनि टाँसेका छौँ। त्यसकारण यहाँलाई म चाहिँ यो रेडियोको माध्यमबाट यहाँलाई के अनुरोध गर्छु भने कर तिरौँ, गर्वका साथ जिम्मेवार नागरिकको परिचय दिउँ र हामीबाट गर्ने सेवा सुविधाको लागि हामी सधैँ तत्पर छौँ।
हस्, यहाँले महत्त्वपूर्ण समय दिनुभयो, म रेडियो भिजनको तर्फबाट यहाँलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु।
धन्यवाद, यहाँले पनि यो एउटा राम्रो राम्रो प्लेटफर्म दिनुभयो, यसले गर्दा सम्पूर्ण आदरणीय करदातासम्म यो चाहिँ मेसेज पुगोस् र यसले चाहिँ यहाँ करको दायरा बढाउन मद्दत गरोस्। यहाँलाई यो चाहिँ तपाईँले इनिसिएसन लिइदिनु भएकोमा यहाँको संस्थालाई र यहाँलाई व्यक्तिगत रूपमा यहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु।
आज हामीले रेडियो भिजन 101.6 MHz कार्यक्रम सरोकारमा अन्तर्राष्ट्रिय कार्यालय मेचीका प्रमुख कृष्णचन्द्र काफ्लेसँग कुराकानी गर्यौँ। वास्तवमै सबै व्यवसाय गर्ने व्यवसायहरू अन्तर्राष्ट्रिय कार्यालयको करको दायराभित्र आउनुपर्छ भन्ने कुरा उहाँले गर्नुभएको छ। राज्यले पनि सबैलाई 5 नम्बर दिने गरेको नीति बनाएको हुँदाखेरि सबै व्यवसायहरूले 5 नम्बर लिएर या भ्याट नम्बर लिएर कारोबार गर्नुपर्छ भन्ने कुरा उहाँले जानकारी गराउनु भएको छ। यिनै कुराकानीसँगै कार्यक्रम सरकारको निर्धारित समय सकिएको छ। कार्यक्रमबारे यी सल्लाह सुझाव भए हाम्रो स्टुडियोको फोन नम्बर 0235355513 र 535514 सम्पर्क गर्न सक्नुहुनेछ। रेडियो भिजनको सबै कार्यक्रमहरू अनलाइनबाट पनि सुन्न सकिनेछ। www.radiovision.com.np बाट हाम्रा सबै कार्यक्रमहरू सुन्न सक्नुहुनेछ।